صل على محمد وآل محمد وعجل فرجه. عمل کی سطح پر ہمارے پاس دین کے اندر ایک بہت بڑی حقیقت ہے، وہ یہ کہ دین کا تعلق چونکہ اس دنیا سے بھی ہوتا ہے اور اس دنیا سے بھی ہوتا ہے، اس دنیا سے بھی اور اس دنیا سے، تو دین کچھ احکام ایسے دیتا ہے جن کا تعلق ظاہر سے ہوتا ہے، کچھ احکام ایسے دیتا ہے جن کا تعلق باطن سے ہوتا ہے. منتظر قوم ظاہر پہ مرے گی یا باطن کو سنبھالے گی؟ ہاں، منتظر قوم ظاہر کا دھوکہ نہیں کھائے گی، ظاہر کو چھوڑے گی بھی نہیں، باطن کا خیال رکھے گی لیکن ظاہر کو اس پہ قربان نہیں کرے گی. منتظر قوم دونوں کو سنبھال کے چلے گی. اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ کوئی اس دلیل پر کہ نماز میں اصل خدا سے رابطہ ہے ظاہر کو قربان کر دے، منتظر قوم یہ نہیں کرے گی. اور کوئی اس بنا پر کہ ظاہر ہی سب کچھ ہے، ظاہر کو سنبھال کے بیٹھ دے باطن کو چھوڑ دے، منتظر قوم یہ بھی نہیں کرے گی. منتظر قوم باطن کو اہمیت دے گی، ظاہر کو بھی سنبھال کے رکھے گی. اب ایک مسئلہ ہے، اگر قربانی دینی ہی پڑے تو کس کو کس پہ قربان کرے گی؟ ہاں، پھر طے شدہ بات ہے، ظاہر کو باطن پر قربان کر دے گی. کیوں؟ کیونکہ باطن میں اساس ہے، باطن میں اساس ہے. اب اس کی ایک مثال آپ کی خدمت میں عرض کر دوں، اپنے کام سے مربوط رکھتے ہوئے. بھائی، ایک ہمارا، ہم لوگ جو کام کرتے ہیں یا جو آپ یہاں پہ تشریف فرمائیں، چونکہ آپ کے درمیان بھی کافی حضرات تشریف فرمائیں جو ہمارے جیسا کوئی کام کر رہے ہوتے ہیں، ہم سے بہتر بھی کر رہے ہوتے ہیں، تو اس کے حوالے سے عرض کر رہا ہوں، ہمارے کام میں بھی ایک ظاہر ہے اور ایک باطن ہے. اب دیکھیے، میں اپنے بات عرض کر دیتا ہوں کہ اگر میں آپ کی خدمت میں عرائض پیش کر رہا ہوں تو اس کا ایک ظاہر ہے اور اس کا ایک باطن ہے. اچھا، اس کا ظاہر کیا ہے؟ اس کا ظاہر یہ ہے کہ بھائی مجھے اردو بولنی تھی، تو اردو بولی یا کیا کیا؟ خراب اردو تو نہیں بولی، پہلی بات. دوسری بات یہ تھی کہ بھائی آپ نے تقریر کرنی تھی، تو فن خطابت کے بالآخر کچھ اصول ہوتے ہیں، آپ نے خیال رکھے یا نہیں رکھے. پھر تیسرا معاملہ یہ ہے کہ یہ جو مجمع ہے یہ ایک خاص رسم و رواج کا ماننے والا ہے، اس پہ چلنے والا ہے، آپ نے ان رسم و رواج کا خیال رکھا یا نہیں رکھا. صحیح ہے، یہ تو ہو گیا اس کا ظاہر. اچھا، اب اس کا باطن کیا ہے؟ اس کا باطن یہ ہے کہ، بہت معذرت کے ساتھ دوبارہ، آپ اپنا فن دکھانے آئے تھے یا امام کو امام کا پیغام دینے آئے تھے؟ کیا کرنے آئے تھے؟ میرے جیسے بہت سارے لوگ اس کو اپنے فن کے اظہار کے لیے سمجھ رہے ہیں، فن دکھاتے ہیں، داد لیتے ہیں، معاملہ ختم. آج تک کبھی سنا ہے اللہ کے نبی نے مسجد نبوی میں ممبر پہ بیٹھ کر کوئی خطبہ دیا اور لوگوں سے نیچے نے کہا واہ 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 واہ، کہیں سنا ہے اس تک؟ تو ہم نے کہاں سے سیکھا ہے؟ کسی امام کا سنا آج تک؟ تو ہم نے کہاں سے سیکھا یہ؟ مزے لے رہے ہیں نا ظاہر کے، ظاہر کے مزے لے رہے ہیں نا، زبان کی لطافت، چاشنی، یہ سب عزم، یہ ظاہر ہے یا باطن ہے؟ تو کس کو کس پہ قربان کر رہے ہیں؟ اس کے بعد مطمئن ہے کہ کام صحیح ہو گیا؟ عزیزان محترم، خود سوچنا پڑے گا نا ہم لوگوں کو. آخر کوئی تو سوچے کہ بھائی آج تک کبھی کسی روایت میں پڑھا کہ اللہ کے نبی نے اوپر سے خطبہ دیا، یہ تو سنا اور پڑھا کہ اللہ کے نبی نے خطبہ دیا نیچے لوگ روتے رہے، ایسے خاموشی سے سن رہے تھے جیسے سروں پہ پرندے بیٹھے ہوئے تھے. یہ تو سنا، یہ کبھی نہیں سنا، اللہ اوپر، اللہ کے نبی اوپر سے خطبہ دے رہے تھے، نیچے لوگ تعریفوں کے. کہاں سنا؟ تو یہ کیوں آیا ہے؟ اس وجہ سے آیا ہے کہ اللہ کے نبی جب ارشاد فرماتے تھے لوگ اس کے کانٹینٹس پر، ان مفاہیم پہ غور کرتے تھے اور اس کو اپنی زندگی سے جوڑتے تھے. ہم لوگ ظواہر پہ غور کرتے ہیں اور اس کی ادائیگی کی خوبصورتی کے مزے لیتے ہیں. ہماری مشکل یہ ہے، अज़ान मोहतरम इसको ज़िंदगी में किसी मुद्दत में सही करना पड़ेगा, जितना जल्दी कर लें बेहतर है, जितना जल्दी कर लें बेहतर है। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद अहसल अला मोहम्मद वाले मोहम्मद वाजिल फज। तो मुंतज़िर कौम की दूसरी खासियत यह है कि भाई ये जाहिर को भी संभालती है, बातिन पे भी तवज्जो देती है, लेकिन ज़्यादा अहमियत किसकी है? ज़्यादा अहमियत बातिन की है। रस्म को देखती है या उस रस्म के पीछे पैगाम को देखती है? पैगाम को देखती है। रस्म को बाद में देखेगी, पैगाम को पहले देखेगी। क्या रस्म को मिटा देगी? नहीं, रस्म को नहीं मिटाएगी। अगर रस्म का ताल्लुक नबूवत और वही से है तो क्यों मिटाएगी? अगर मसलन कोई खुदा ना करे ये कहे कि भाई ये नमाज पढ़ना भी एक रस्म है, नाउज़ु बिल्लाह ताला सद नाउज़ु बिल्लाह ताला, तो आया मुंतजर कौम संभाल के रखेगी? हाँ, जरूर संभाल के रखेगी, क्योंकि हत्ता अगर रस्म हो, जब खुदा ने दिए तो इससे बेहतर रस्म कौन सी हो सकती है? अगर अल्लाह के नबी ने ये दिए तो इससे बेहतर रस्म कौन सी हो सकती है? अगर कोई हमसे ये कहे कि असरदारी सईदुल शोदा रस्म है, तो मैं कहूंगा अगर चौथे इमाम ने दिए तो इससे बेहतर रस्म कौन सी हो सकती है? संभालो, अगर इससे बेहतर कोई रास्ता होता तो वह हमें वो सिखा देते, वो हमें वो बता देते। हाँ, फिर इसका मतलब क्या है? अपने हाथों से इजाफे मत करो, क्योंकि वो फिर तुम्हारी रस्म है, चौथे इमाम की रस्म नहीं है। अपनी रसूम मत बढ़ाओ, जो अल्लाह ने दिए, नबी ने दिए, औलादे ताहिरा ने दिए, उस रस्म को लेकर चलो। मुंतजर कौम इसका ख्याल रखती है, मुंतजर कौम ख्याल रखती है। अच्छा, इस ख्याल रखने का इंतजार से क्या ताल्लुक है? बहुत गहरा ताल्लुक है, बहुत गहरा ताल्लुक है। उसकी वजह यह है कि जैसे ही इमाम तशरीफ लाएंगे, वो दीन को पलटाएंगे उसके उसूल पर। अगर कौमें इंतजार के नाम पर रस्मों में जकड़ी रही और इमाम ने पलटाया उसूल पर, तो क्या ये कौमें अपने ही इमाम का मुकाबला नहीं करेंगी? क्या इससे पहले ऐसा हुआ है? बहुत हुआ है, बहुत हुआ है। कुरान करीम ने कितनी जगह लिखा है कि अल्लाह के रसूल तशरीफ लाए, जब उन्होंने दीन दिया तो कौम में यहूद ने कबूल नहीं किया, कहा यह बात वो नहीं है जो हमारी किताबों में लिखी है। अच्छा, तुम्हारी किताबों के सही होने के ऊपर क्या दलील है? अल्लाह का नबी कह रहा है और तुम कह रहे हो हमारी किताब में ऐसा लिखा है, हमारे अजदाद ने यह नहीं किया। तो तुम्हारे अजदाद सही कर रहे थे या अल्लाह का नबी सही कह रहा है? उनके लिए भी बहुत सख्त था अपनी कुछ रस्मों को छोड़ना। मुंतजर कौम क्या करती है? मुंतजर कौम शऊर के साथ, फिक्र के साथ अपनी जिंदगी पर गौर करती है, इसको लेके चलना जानती है। रस्म और रिवाज की हैसियत उसकी जगह पर, मफहूम की हैसियत उसकी जगह पर।